सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, भदौ 23 र 24 गतेको जेएनयू आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति यता राजनीतिक दलहरू पनि आफूलाई त्यही अनुरूप ढाल्ने कोशिश गरिरहेका छन्। त्यही अनुरूप पार्टीको महाधिवेशन मार्फत नयाँ सिराबाट जान खोज्ने प्रयत्न पनि भइरहेको छ। सोही क्रममा नेकपा एमाले आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ भने अन्य दलले पनि महाधिवेशन घोषणा गरिरहेका छन्। त्यसमध्येको एउटा पुरानो र ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नो महाधिवेशनको मिति तोकेको छ। पुस 26 28 गतेसम्म महाधिवेशन गर्ने भनिए पनि त्यसको सम्भावना टर्दै गएको अनुमान गर्न थालिएको छ। मंगसिर 29 गते भित्रै क्रियाशील सदस्यता बाँडेर पालिकामा सिफारिश गरिसक्नुपर्ने कार्यतालिका भए पनि अझै केही जिल्लामा सदस्यता फारम पठाउन सकेको छैन। यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन तोकी मितिमा गर्न सम्भव छ या छैन? अब कांग्रेस कसरी अगाडि बढ्छ? यही विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्दैछौं। यसको लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सूचना संचार तथा प्रसार विभागका प्रमुख मीन विश्वकर्मा। प्रोजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद, नमस्कार मुकुन्दजी।
नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको मिति तोक्यो तर कार्यतालिका अनुसार अगाडि बढ्न सकिरहेको छैन। के कांग्रेसको महाधिवेशन तोकेकै मितिमा होला भनेर आशंका अथवा त्यसको जिज्ञासा उठ्न लागिरहेको छ, सम्भावना छ?
अहिले अलिकति संकस भएको छ। पहिलो कुरा त नेपाली कंग्रेसको विधानले सामान्य परिस्थितिमा 4 वर्षमा र विशेष परिस्थिति वा काबू बाहिरको परिस्थिति वा असहज महसुस गरेमा 1 वर्ष थपेर 5 वर्षमा महाधिवेशन गर्न सक्ने प्रावधान विधानमा छ। त्यही प्रावधानलाई टेकेर 83 मंगसिरमा नै महाधिवेशन हुन्छ भन्ने मानसिकतामा पार्टीका सबै गतिविधिहरू अगाडि बढिराखेका थिए। अकस्मात भाद्र 23 र 24 गतेको घटनापछि मुलुकमा सबै किसिमका परिवर्तनहरू हुँदै गए र नेपाली कंग्रेस पार्टीभित्र पनि पार्टीलाई नीतिगत, वैचारिक र कार्यक्रमिक ढंगबाट परिवर्तन गर्नुपर्छ अथवा रूपान्तरण गर्नुपर्छ, परिमार्जन गर्नुपर्छ भन्ने आवाज बुलन्द रूपमा उठ्यो र केही साथीहरूले विशेष महाधिवेशनै मागेर हस्ताक्षर पनि गर्नुभयो र हस्ताक्षर बुझाउनुभयो। त्यो बदलिएको परिस्थितिमा नेपाली कंग्रेसले अब पार्टीको महाधिवेशनका लागि समय अवधि थप नगर्ने, त्यसो भएको हुनाले मंगसिर महिनाभित्र 82 मंगसिरमा क्रियाशील सदस्यता टुङ्ग्याउने र 82 पुसको 16 गतेदेखि स्थानीय अधिवेशन प्रारम्भ गरी 26, 27, 28 गते राष्ट्रिय महाधिवेशन नै सम्पन्न गर्ने भनेर हामीले बडा सकसताका साथ हामीले कार्यतालिका सार्वजनिक गर्यौं, घोषणा गर्यौं। तर अहिले हाम्रो पार्टीको अधिवेशनका प्रक्रिया र प्रणालीका कारणले गर्दा भनेको अरू पार्टीको जस्तो सजिलो छैन। हाम्रो 7 तहको अधिवेशन सदस्यता वितरण टुङ्ग्याइसकेपछि क्रमिक रूपले 7 तहको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले अहिले हामी सदस्यता द्रुत गतिमा बाँडिराखेका छौँ तर हामीले सार्वजनिक गरेको कार्यतालिका प्रभावित हुने कुरा लगभग निश्चित जस्तो देखिएको छ। अब के गर्ने भन्ने बारेमा हामी छलफल गर्दैछौँ मुकुन्दजी।
हजुर, अब तोकेकै समयमा महाधिवेशन नभइसकेपछि अब यसलाई चाहिँ माघ 2 गतेबाट शुरू गर्ने कि भन्ने किसिमको एक किसिमको सहमति भयो भन्ने कुराहरू पनि बाहिर आएका छन्, यसमा कतिको सत्यता छ?
एकदम होइन, सहमति त भइसकेको छैन। आज पनि अनौपचारिक रूपमा कार्यवाहक सभापति, महामन्त्रीहरू लगायत पदाधिकारी साथीहरू औपचारिक अनौपचारिक छलफल गरिरहनु भएको छ। अब यो पुसको 16 गते स्थानीय अधिवेशन गर्नका लागि सदस्यता टुङ्ग्याउनु पर्ने अन्तिम मिति भोलि 8 गते हो तर अहिले नयाँ फारमहरू अझै पनि जिल्लामा गइराखेका छन्, नवीकरण नै केन्द्रीय कार्यालयमा आइपुगेको छैन। सदस्यता व्यवस्थापन समितिले अवरात्र काम गरिराखेको छ, खटिराखेको छ, तथापि हाम्रो सदस्यता वितरण नवीकरणको लक्ष्य नै पूरा भइराखेको छैन। त्यसो भएको हुनाले पुसको 16 गते हुने कुरा त यो प्रभावित नहुने कुरा नै जस्तो देखिएको छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने र नयाँ कार्यतालिका व्यवहारिक ढङ्गबाट कार्यान्वयन हुने गरी विश्वसनीय कार्यतालिका कसरी बनाउन सकिन्छ भनेर छलफल भइराखेको छ। सहमति भइसकेको छैन। अब सार्वजनिक गरिने अथवा अब परिमार्जनसहित प्रस्तुत गरिने कार्यतालिका चाहिँ व्यवहारिक ढङ्गबाट अब उतै दबाव प्रभाव अथवा चाहिँ आवेगमा भन्दा पनि उत्तेजनामा भन्दा पनि अब सदस्यता पहिले आइसकोस्, भोलिसम्ममा सदस्यता कति आइसक्छ, सदस्यता आएको अनुमानका आधारमा नेताहरूले सल्लाह गर्दा कार्य सम्पादन समितिको बैठकबाट अर्को कार्यपालिका सार्वजनिक गर्न सकिन्छ कि भन्ने छलफल चलिरहेको छ।
हामीले यो विषयमा कुराकानी गर्दै गर्दाखेरि केन्द्रीय समितिको म्याद जुन थपिएको छ नि, थपिएको म्यादभित्र हुन्छ या फेरि पनि काङ्ग्रेसको केन्द्रीय समितिको म्याद थप्नु पर्ने परिस्थिति हुन्छ?
अहिले हामीले माघ मसान्तसम्मको लागि पदावधि थप गरेका छौँ सबै तहको। माघ मसान्त भनेको ठ्याक्कै एक महिनापछिसम्म हो, पुष मसान्तमा गर्ने भनेका थियौँ, माघ मसान्तमा गर्ने र त्यो सकिन्छ नै भन्ने विश्वासका साथ भोलिसम्ममा सदस्यताको वितरण र नवीकरणको अवस्था के कति हुन्छ त्यो सदस्यता व्यवस्थापन समितिले हेर्छ र त्यसमा केही गुनासो उजुर बाजुर अथवा चाहिँ त्यसमा संशोधन परिमार्जन गर्नुपर्ने रहेछ भने सहमहामन्त्री महेन्द्र यादवको एउटा उपसमिति छानबिन समिति त्यसले पनि हेर्छ, केही सोतो समय हेर्छ। त्यस पछाडि उसले केन्द्र कार्य समितिमा बुझाइसकेपछि अन्तिम नामावली हामी निर्वाचन समितिलाई दिन्छौँ र निर्वाचन समितिले नै व्यवहारिक ढङ्गबाट कार्यकालिका निकाल्दा माघ मसान्तमा सकिन्छ भन्ने हामीलाई लागेको छ।
यहाँहरूले पुसको 26 28 केन्द्रीय महाधिवेशन तोक्नुभयो, जति बेला विशेष महाधिवेशनको आवाचरको रूपमा उठिरहेको थियो र नेता कार्यकर्ताहरू काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा विशेष महाधिवेशनको पक्षमा चाहिँ वकालत गरिरहेका थिए, यहाँहरूको केन्द्रीय कार्य समितिको बैठक पनि ले पनि एउटा टुङ्गो लगाउन सकिरहेको अवस्था थिएन। विशेष महाधिवेशनको आवाजलाई बन्द गर्नको लागि त्यति बेला चाहिँ यो विशेष नियमित महाधिवेशनको कुरा गरिएको थियो, तर त्यो सम्भव थिएन भन्ने कुराहरू उति बेला पनि कुरा उठेका थिए, आखिर सत्य साबित भयो नि है?
होइन, त्यो बेला पनि जसले साथीहरूले अहिले नै पनि देख्दाखेरि के देखियो भने जो जो साथीहरूले विशेष महाधिवेशनमा हिजो हस्ताक्षर गर्नुभएको छ उहाँहरूको जिम्मेवारी चाहिँ क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने जिम्मेवारी थियो। त्यो क्रियाशील सदस्यता नवीकरण र वितरण जस्तो क्षेत्रीय सभापति वडा सभापतिहरूको यो जिम्मेवारी हो। अब अहिले वडा सभापतिहरूसँग आफैसँग क्रियाशील सदस्यता नै त्यहाँबाट क्षेत्रीय समितिमा आइपुगेको छैन, क्षेत्रीय समितिले जिल्ला समितिमा पुर्याएको छैन, जिल्ला समितिले केन्द्रमा पुर्याएको छैन भनेपछि त स्वाभाविक हिसाबले जो जो साथीहरूले हिजो विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर गर्नुभएको भए पनि त्यसमा पवित्र विचारले अथवा छिट्टो महाधिवेशन गरौं केन्द्रीय नेतृत्व बदलौं भनेर उहाँको चाहना भए पनि मतदानका लागि पार्टीलाई प्रभावित गर्ने भनेको त स्थानीय तह हो, त्यसैले स्थानीय तहलाई नै पार्टीमा एकपल्ट फेरि पनि पुनर्ताजकी गरेर लैजाने माध्यम भनेको अधिवेशन हो। त्यसका लागि राष्ट्रिय महाधिवेशन भन्दा पनि स्थानीय अधिवेशन हो भन्ने कुराको पार्टीभित्र घनीभूत रूपले छलफल भयो। त्यसैले विशेष महाधिवेशन भन्नुभन्दा विशेष महाधिवेशनले केन्द्रीय नेतृत्व मात्रै बदल्छ, नियमित महाधिवेशनले ओडादेखि प्रदेशसम्म र केन्द्रसम्मको नेतृत्व पनि बदल्छ, नीति पनि बदल्छ, त्यसले पार्टीभित्र चलायमान गतिशील बनाउँछ, जनतासँग सिधै सम्पर्क सम्बन्ध पनि बढाउँछ र यसले आगामी फागुन 21 निर्वाचनलाई पनि पार्टीलाई सबल सक्षम र जनप्रिय बनाउँछ भन्ने उद्देश्यका साथ हामीले विशेषको सट्टा नियमित ठिक हो भनेका हौँ। तर नियमित महाधिवेशन तपाईँले भन्नुभएको जस्तै गरी पुष मसान्त भित्रै सक्ने गरी चाहिँ निकै कठिन थियो, किनभने हामीसँग एक दिन दुई दिन मात्रैको ग्याप राखेर सात तहका अधिवेशन भनेको 16-10 दिनमा हामीले सात तहको अधिवेशन सम्पन्न गर्ने कुरा रहेको कुरा चाहिँ त्यति बेला नै पनि यो अलिक जटिल जस्तै लागेका थियो। तर अब त्यो बेला पार्टीभित्र सर्वसम्मत गराउनका लागि विभिन्न पक्षहरूलाई एक ठाउँमा उभ्याउनका लागि यो प्रस्ताव उपयुक्त लाग्यो र सबै साथीहरूले यसलाई पारित गर्नुभयो र त्यो बेला नै हाम्रो मानसिकतामा के थियो भने ठिकै छ, एक दुई दिन तलमाथि भएर केही हुँदैन, यसले तल साथीहरूलाई गतिशील बनाउँछ भनेर फेरि कुशन राखेर हामीले एक महिनासम्म माघ मसान्तसम्मका लागि समय अवधि थप गरे पनि हो। त्यसैले सबै साथीहरूसँग यो रेडियो नेपालमा मुकुन्द्रसिंहको यो लोकप्रिय कार्यक्रम मार्फत पार्टीका स्थानीय तहदेखि सबै तहका साथीहरूसँगको हाम्रो साझा अपिल के हो भने तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ सदस्यता छिटोभन्दा छिटो नवीकरण र नयाँ क्रियाशील वितरण गरेर तपाईँले विवरण केन्द्रीय कार्यालयमा जति सक्दो छिटो बुझाउनुहुन्छ, अधिवेशनको कार्यतालिका त्यति छिटो अर्को कार्यतालिका सार्वजनिक हुने कुरा सुनिश्चित छ। त्यसो भएको हुनाले कार्यतालिका परिमार्जन हुने कुरा पनि लगभग निश्चित जस्तै देखिएको छ र थपेको अवधिभित्र सक्नुपर्ने हाम्रो केन्द्रीय कार्य समितिको दायित्व पनि रहेको छ।
महाधिवेशनको मिति घोषणा गरेर बैठक समापन हुँदै गर्दा बाहिर आएर केही जिम्मेवार पदाधिकारीहरूले यदि तोकेको समयमा अथवा पुष 26 देखि 28 सम्म महाधिवेशन हुन सकेन भने विशेष महाधिवेशनको प्रस्ताव जिउ गतिउ छ, त्यसपछि महाधिवेशन तर्फ जान्छ भनेर भन्नुभएको थियो, यहाँले पनि सुन्नुभयो होला पत्रकार सम्मेलन के अब फेरि विशेष महाधिवेशनको चर्चा हुन्छ?
विशेष महाधिवेशनको प्रस्ताव जुन साथीहरूले केन्द्रीय कार्यालयमा बुझाउनु भयो, दर्ता गराउनु भयो र त्यसका पक्षमा जोरदार वकालत पनि गराउनु भयो, त्यो छिटो महाधिवेशन गरियोस् भन्नका लागि हो। तर फेरि त्यसको के छ भने त्यसले जुनसुकै महाधिवेशनका लागि मात्रै गरेर हुँदैन, त्यसले पार्टीलाई कति फाइदा पुर्याउँछ, त्यसले पार्टीलाई एकदिका राख्छ कि राख्दैन, जनतासँग जोड्छ कि जोड्दैन, र पार्टीको अहिले भइराखेको शक्तिमा शक्ति वृद्धि गर्छ कि गर्दैन भनेर हेर्ने हो। त्यसैले यसले नेतृत्व परिवर्तन त अवश्य गराउने भयो, तर पार्टीलाई एकदिका राख्नमा कतै अप्ठ्यारो पुर्याउँछ कि भन्ने नेताहरूको चिन्ता पनि रह्यो। सँगसँगै यसले चाहिँ जनतासँगको सम्पर्कभन्दा आपसी प्रतिस्पर्धामा मात्रै केन्द्रित हुन्छ, त्यसो भएको हुनाले यसको सट्टा नियमित महाधिवेशन गरौँ भनेर विशेष महाधिवेशनको प्रस्ताव राख्नेहरूसँग पनि र विशेष महाधिवेशन गर्नुहुन्न भन्नेहरूसँग पनि छलफल गर्दा हामी एउटा साझा त्यसो भए त्यही समयमा नियमित महाधिवेशन ल्याउन त भनेर सहमति नै ल्याएका हौ। अब अहिले विशेष महाधिवेशनको प्रस्ताव पुष मसान्तसम्म रहने नै भयो, किनभने असोज मसान्तमा उहाँहरूले बुझाउनु भएको हुनाले त्यसरी विशेष महाधिवेशनको माग गर्ने साथीहरू पनि पार्टीकै जिम्मेवार साथीहरू हो, उहाँहरूले पनि पार्टीकै चिन्ता गर्नुभएको छ, र जसले विशेष महाधिवेशनले पार्टी फुटाउँछ कि अप्ठ्यारो पार्छ कि भनेर चिन्ता व्यक्त गर्नुहुन्छ, उहाँहरूले पनि पार्टीकै जिम्मेवारी बोध गरेर भन्नुभएको हो। त्यसैले अब पुष मसान्तभित्रको सट्टामा हामीले 10-15 दिन अथवा 20 दिन थपेर माघ मसान्तभित्रमा अर्को अधिवेशन गर्न सकिन्छ भन्ने नै छलफल चलेको हुनाले विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीहरूले पनि अब विकल्पको खोजी गर्नुहुन्छ, विशेष महाधिवेशनमै अडिएर त्यही नै हो सबै भनेर त्यसैमा मात्रै केन्द्रित गर्नुहुन्छ जस्तो लाग्दैन।
यहाँले भने जस्तै जुन नियमित महाधिवेशनको तोकिएको मिति थियो त्यसको सम्भावना टरेर गएको छ भन्दै गर्दाखेरि जुन किसिमको प्रगति हुनु पर्थ्यो नि त्यो भएको देखिँदैन, यसमा अझै पनि केही जिल्लामा सदस्यता फारम नै नपुगेका कुराहरू पनि आइरहेका छन्, यसमा चाहिँ मिति तोकिसकियो तर काम गर्नु पर्थ्यो गएन, कसको कमजोरीले गर्दा यो आखिर यो एउटा पक्ष त होला नि त
के
लापरवाही पनि देखिया छ, जस्तै चाहिँ नम्बरै नभएका सदस्य गएका कुराहरू यस्ता कुराहरू त छन् नि।
अहिले देखिएको के छ भने प्रत्येक तहका साथीहरूले आफ्नो जिम्मेवारी भन्दा पनि माथिल्लो तहको कमजोरी देखाउनेमा होडबाजी भएको हुनाले नै यस्तो हामीले काम समयमा सम्पन्न गर्न नसकेको हो। होइन, वडा तहको साथीहरूले अलिक माथिल्लोलाई ले गर्दा यस्तो भयो भने वडाले माथिल्लोले अर्को माथिल्लोलाई, माथिल्लोले अर्को माथिल्लोलाई, अनि अन्तिममा गएर केन्द्रीय कार्य समितिलाई जसलाई दिएपछि सबै मुक्त हुन्छौँ भन्ने
सदस्यता टुङ्ग्याउने जिम्मा त होला नि कसैको पार्टीभित्र पनि
छ। यो जिम्मेवारी टुङ्ग्याउने कुरा त के हो भने हाम्रो पार्टीभित्र यही नै विगतमा विवाद भएको के भएको हुनाले विगतमा यसरी क्रियाशील सदस्य पार्टी सदस्यता व्यवस्थापन समिति बन्दैनथ्यो। होइन, त्यसो भएर हामीले यसपटक पार्टी व्यवस्थापन समिति पार्टी सदस्यता व्यवस्थापन समिति पनि बनायौँ र त्यो समितिले अवरात्र काम पनि गरिराखेको छ, झन्डै दर्जनौ चिठी परिपत्र गरेको छ, फोन गरेको छ, कागेता गरेको छ, तर स्थानीय तहमा रहेका साथीहरूले पनि कसैले समयमा नवीकरण फारम पाउनु भएको छैन, कसैले त्यो पाएको फारम बुझाउनु भएको छैन, जे जे कारणले होस् अब कमजोरी औल्याउने भन्दा पनि अब छिटोभन्दा छिटो सबै साथीहरूले आफ्नो योग्यता प्रस्तुत गरेर सदस्यता माथि पुर्याउने नै हो। त्यसैले अहिले हामी समयको एकदम छोटो समयको चापमा छौँ, यति बेला पनि एकअर्काका कमजोरी औल्याउने भन्दा पनि सबैले आफ्ना कमजोरीहरूलाई चाहिँ हटाएर योग्यता प्रस्तुत गरेर छिटो छरिटो
यहाँले विवादका कुरा गर्नुभयो नि, विवादका कुरा गर्नुभयो, नेपाली काङ्ग्रेस यो पार्टी यो पटक चाहिँ चाहेकोले चाहिँ सदस्य लिन पाउने भन्ने कहाँ किसिमको कुरा गरेको, निर्णय गर्यो, बन्देज गरेको छैन, फेरि यसमा के को विवाद, यो खालि महाधिवेशन लम्ब्याउने कुरो मात्र भयो।
एकदम ठिक भन्नुभयो, त्यो ठिक तपाईँले के भन्नुभयो भने म पनि पार्टी कार्यालयमा दिनहुँ जस्तो हामीले विगतमा के भएको थियो भने वडा सभापतिहरूले आफूलाई केन्द्रित गरेर आफूले पाएको फारम चाहिँ कसैले दिने कसैले नदिने र समूहगत ढङ्गबाट चाहिँ फारम लुकाउने अथवा दिनुपर्नेलाई नदिने, नदिनुपर्नेलाई दिने, कसैको एक घरमा सपरिवारले पाउने, कुनै अर्को घर चाहिँ वर्षौँदेखि काङ्ग्रेसमा हिँडिराखेका जतिले पटक्कै नपाउने, जुन पक्षपातपूर्ण व्यवहार हुन्थ्यो त्यो नहोस् भन्नका लागि हामीले के भन्यो भने इच्छा गरेका सबै मानिसहरूको सदस्यता नवीकरण हुन्छ र इच्छा गरेका सबै बाँकी मानिसहरूले क्रियाशील सदस्यता पाउँछन् भनेर हामीले एउटा चाहिँ खुल्ला निर्णय गऱ्यौँ, त्यसो गरेपछि विवाद हुँदैन होला भन्ने हामीलाई लागेको थियो। तर पार्टीका केही साथीहरूको चाहिँ परम्परागत आनी बानी नै कायम रह्यो। अहिले पनि के भयो भने दिनुपर्नेलाई नदिने, थाहै नदिने, फर्म आएकै छैन भन्ने नै, अनि आएको फर्म उसलाई चाहिँ सकियो यार अब तपाईँको लागि फेरि मगाएको छु भन्ने नै।
कुन पक्षको त्यस्तो देखियो?
हजुर,
कुन पक्षको देखियो त्यस्तो?
होइन, यो पक्ष त पक्ष छैन, सबै आफ्नो व्यक्तिगत हिसाबले जहाँ जो साथीहरूलाई आफूलाई अनुकूल भावमा हुन्छ प्रतिकूल हुन्छ, अनुकूलता र प्रतिकूलताको स्थिति हेरेर त्यसो गर्ने गरेको देखिएको कारणले छिटफुट अहिले नै केन्द्रीय कार्यालयमा निवेदनको चाङ हुन थालिसक्यो। यसो भएको हुनाले हामी अहिले पनि के भन्दैछौँ भने टेलिफोनै गरेर जहाँ जसले क्रियाशील सदस्यता नवीकरणमा अलिकति कन्जुस्याई गर्नुभएको छ उहाँलाई पनि टेलिफोन गरिरहेछौँ। जसले वितरणमा फर्म पुऱ्याए, हामीले आफै फर्म पुर्याएको रेकर्ड हामीसँग छ, तर त्यहाँ साथीहरूले फर्मै आएको छैन, तपाईँलाई मैले अहिले आएपछि दिउँलान भनेर बहानाबाजी गरिरहनु भएको छ भने उहाँहरूलाई हामीले टेलिफोनै गरेर छिटो गर्नुहोस् पनि भनिराखेका छौँ। त्यसैले पहिला अघि भने माथिल्लो तहलाई दोष लाउँदै आफ्ना कमजोरी लुकाउने जुन परिपाटी छ त्यसले महाधिवेशन गर्ने कार्यपालिकाभित्र महाधिवेशन गर्न नसक्ने हो कि भन्ने चिन्ता भएको हुनाले पनि यो कार्यक्रम मार्फत नै पनि म सबैसँग अनुरोध गर्छु, विगतको जस्ता हाम्रा कन्जुसियाई गर्ने, आनी बानी गर्ने, पक्षपात गर्ने यी सबै कुरा छोडौँ। मुलुक विषम परिस्थितिमा छ, नेपाली जनताले आखिर रोज्ने काङ्ग्रेस नै हो, पुरानो पार्टी हो, भरपर्दो विश्वासिलो पार्टी हो, अप्ठ्यारोको बेला काङ्ग्रेसले नै नेपाली जनताको रक्षा गरेका छ। त्यसैले यति बेला सब मान्छे काङ्ग्रेस हुन खोजेका छन्, तर हाम्रा काङ्ग्रेसका जिम्मेवार स्थानीय तहका साथीहरूले सदस्यतै दिनका लागि लोभ गरेर अथवा विभिन्न बाहनाबाजी गरेर अवरोध गर्नुहुन्न भन्ने कुराको सन्देश पनि दिन चाहन्छु।
के यहाँले भन्नुभयो लोकप्रिय पार्टी काङ्ग्रेसको सदस्य बढ्दै, अहिले पनि काङ्ग्रेसको सदस्यहरू बढिरहेछन्?
अहिले एकदमै व्यापक छ, त्यही त गुनासो हो त।
तर काङ्ग्रेसलाई त पुरानो भयो, अब यसले गर्न सकेन, नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने देशमा आवाज उठेको कुराहरू आइरहेका छन् नि।
होइन, नयाँले कति गरेको छ र पुरानोले कति गरेका छ भन्ने कुरा हामीले, नयाँ पार्टी हामी त बहुदलवादी भएको हुनाले हामीले नेपालमा पहिलोचोटि राजनैतिक सङ्गठन बनायौँ, एक्लै थियौँ र पनि हामीले बहुदल भन्ने प्रस्तावमा लेख्यौँ, भनेको हामी मात्रै लेख्दैन है, अरू दल पनि आउनुपर्छ भनेको हो। बहुदलीय व्यवस्था मागेको नभए कम्युनिस्ट पार्टीहरूले जस्तै हामी पनि एकदलीय व्यवस्था माग्थ्यौँ होला र हामी बाहेक अरू आउन पाउँदैन भन्थ्यौँ होला। हामीले भनेको के हो भने विचारका आधारमा सङ्गठित भएको संस्थाहरूका बीचमा हुने प्रतिस्पर्धाबाट छानिएको व्यक्तिले मात्रै शासन गर्नुपर्छ भन्ने मान्यता राखेको हुनाले नयाँ दल आउँदा हामी सबैलाई स्वागत गर्छौँ र नयाँ दलहरूसँग हामी स्वस्थ र शान्तिपूर्ण ढङ्गबाट प्रतिस्पर्धा गर्छौँ। उनीहरूसँग गर्ने प्रतिस्पर्धा हाम्रो वैचारिक हुन्छ, साङ्गठनिक हुन्छ, कार्यक्रमिक हुन्छ, स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्छौँ। तर हामी अहिले अब तस्विर आफै बोल्छ, हामीले के भनिरहनु पर्छ र हामी 2003 सालमा पार्टी बन्यौँ, 6 सालमा दुईटा पार्टीलाई हामीले एकता गऱ्यौँ, 104 वर्षको राणा शासनको सशस्त्र क्रान्तिद्वारा हामीले परास्त गऱ्यौँ, 40 वर्षको शान्तिपूर्ण आन्दोलनबाट 30 वर्ष पञ्चायती व्यवस्थालाई विराम गऱ्यौँ, 62-63मा 239 वर्षको राष्ट्र।
तर यति गर्नुभयो र शासनहरू अन्त्य गर्नु, तर देशलाई के दियो, जनतालाई के दियो भन्ने कुरो हो नि मेन प्रश्न।
तपाईँले भन्नुभएको छ, यही देखेका छौँ। हिजो नेपालको अर्थतन्त्रमा 49% गरिबी थियो, अहिले हामीले त्यसलाई झारेर 18 पुर्याएका छौँ। हिजो 200 किलोमिटर मात्रै नेपालमा बाटो थियो, यसरी 3500 किलोमिटर बाटो थियो, अहिले हामीले 80,000-83,000 किलोमिटर बाटो पुगेका छ। हिजो टेलिफोन भनेका मान्छेका लागि सपना थियो, अहिले मान्छेका एउटा हातमा 2 टेलिफोन छ। यी मान्छेको जीवन स्तर अहिले जुन हामीले बनाएका छौँ, अति गरिब मुलुकबाट हामीले अपग्रेड गर्दैथ्यौँ, अस्ति आगो लगाएर फेरि हामीलाई त्यसमा अवरोध गरिएको छ। नभए 2026मा त नेपाल त अति गरिबी मुलुकबाट चाहिँ अपग्रेड भइराखेको थियो होइन। त्यसैले नेपालमा जे जति भइराख्यो, अहिले गाली गर्ने अधिकार पनि नेपाली कङ्ग्रेसले ल्याइदिया हो नि त, नेपाली कङ्ग्रेस खराब हो भन्ने व्यवस्था भन्न पाउने व्यवस्था पनि नेपाली कङ्ग्रेसले ल्याइदिया हो, लेख्न पाउने बोल्न पाउने व्यवस्था ल्याइदिया हो। र अर्को कुरा, अहिले जो जसले जे जे कुरा गरेर पुराना दललाई गाली गर्दैछन् त्यो गाली गर्न पाउने व्यवस्था ल्याइदिएको पनि नेपाली कङ्ग्रेसले नै हो के मुख्यमन्त्री। त्यसो भएको हुनाले कङ्ग्रेसले के गर्यो भन्दा सबै गर्यो भन्दैनौँ, तर जे देख्यौँ त्यो गरेका छौँ, जे मागेका छन् त्यो गर्ने प्रयत्न गरेका छौँ। प्रत्येक निर्वाचनमा नयाँ कार्यक्रम आउँछ, नयाँ कार्यक्रमलाई चाहिँ हामीले प्रस्ताव राख्छौँ, त्यसलाई पुरा गर्ने प्रण गर्छौँ, कोसिस गर्छौँ, नेपालको क्षमताले नेपाली जनताको भावना अनुसार हामीले गर्ने प्रयत्न गर्दा त हामी जहिले पनि पहिलो पार्टी भइराखेका छौँ त। त्यसो भएको हुनाले नेपालकै पहिलो पार्टी छ भने होला हामी अरू विकसित मुलुकहरूको प्रतिस्पर्धामा नेपाल पछाडि होला, नेपाली कङ्ग्रेस पछाडि होला, तर नेपालमा उपलब्ध राजनीतिक दलहरू मध्येमा, नेपालमा उपलब्ध राजनीतिक विचारहरू मध्येमा र विश्व बजारमा राजनीतिक बजारमा देखिएका विचारहरू मध्येमा अब्बल विचार बोकेर अब्बल संस्कार संस्कृति लिएर नेपाली जनतासँग साँचो प्रस्ताव राखेर उनीहरूसँगको वचन प्रतिबद्धता पूरा गर्ने कुरामा काङ्ग्रेस सदैव अग्रणी स्थानमा छ। तर यो भनेको मतलब हामी 100% सबै कुरा गऱ्यौँ अब केही गर्नु पर्दैन होइन, हामीले धेरै काम राम्रा गरेका छौँ, धेरै राम्रा काम गर्न बाँकी छ, त्यो पनि पूरा गर्ने बाचा गर्छौँ।
विशेष महाधिवेशनले गर्दा कहीँ पार्टी टुक्रिन्छ कि भन्ने चिन्ता थियो, त्यो मुद्दालाई यहाँले चाहिँ कमजोर बनाउनु भयो, अब चाहिँ संस्थापन पछाडि पेलेर अगाडि बढ्छ। त्यसो भए
पेल्ने भन्ने शब्द लोकतन्त्रमा हुँदैन, हामी संवाद गर्छौँ, त्यो बेला पनि हामीले झन्डै 2 महिना लगाएर संवाद गरेर नै विशेष महाधिवेशनले पार्टी टोक्रिन सक्छ, एकलौटी हुन सक्छ, त्यसले मुलुकको राजनीतिलाई सम्बोधन गर्दैन, पार्टी कङ्ग्रेस बलियो हुनुपर्छ यो बेला, त्यसो भएर भन्दा संवादबाट नै त्यो बेला हामीले नियमित कार्यतालिका सार्वजनिक गर्यौँ। अहिले हामीले कार्यतालिका परिमार्जनका लागि पनि बहुमतले पेल्ने होइन, अहिले हामी सरसल्लाह गर्दैछौँ विशेष महाधिवेशन हस्ताक्षर गर्ने साथीहरूसँग पनि, विशेष महाधिवेशनको पक्षमा वकालत गर्ने साथीहरूसँग पनि दिनानुदिन सरसल्लाह गरेर नयाँ कार्यतालिका पनि हामी सर्वसम्मतिबाट नै सार्वजनिक गर्छौँ। त्यसैले पेल्ने भन्ने कुरा अथवा कसैको प्रस्तावलाई चाहिँ नजरअन्दाज गर्ने, असफल गराउने भन्ने कुरा नेपाली कङ्ग्रेसमा, त्यसमा पनि शेरबहादुर देउवा सभापति भएको बेला यस्तो कुरा कहिल्यै पनि अभ्यास भएको छैन। मलाई एउटा उदाहरण यहाँसँग प्रस्तुत गर्छु, शेरबहादुर देउवा 2072 सालमा उहाँ सभापति चुनिनुभयो, सभापति चुनेदेखि अहिले 82 साल 10 वर्षमा आइपुग्दाखेरि उहाँको कार्यकालका कुनै पनि बैठकहरू अल्पमत र बहुमतबाट भएको छैनन्। बैठकहरू लामा लामा भएका छन्, धेरै लामो छलफल भएको छ, तर यसको एउटा राम्रो र चाहिँ सुन्दर पक्ष भनेको कुनै पनि निर्णय अल्पमत र बहुमतबाट भएको छैनन्, सर्वसम्मत भएको छन्, अस्ति पनि हामीले सर्वसम्मत नै निर्णय गर्यौं।
यो त महाधिवेशनको कुरो भयो, अब नेपाली कांग्रेस पार्टीको कुरा गर्दाखेरि चुनावका कुरा गर्दाखेरि पनि ठिक्क, उतातिर चाहिँ संस्थान प्रस्थापना कुरा गर्दा पनि ठिक्क, आखिर एउटा नीति हुनु पर्ने हो नि पार्टीको, दुधारी नीति भयो
भने यस्तो छ, यो नीति होइन मुकुन्दजी, यो रणनीति हो, नीति पार्टीको आफ्नो हुन्छ, तर बाह्य परिस्थितिसँग प्रतिस्पर्धा गर्न, मुकाबिला गर्न, त्यसलाई चाहिँ सफल बनाउनका लागि रणनीति अप्नाइन्छ होइन। जस्तै एउटा कुरा गर्नुहोस्, नेपाली फुटबल टोलीले अर्को देशसँग फुटबल खेल्नु पर्यो भने आफ्नो कोचले सिकाएको जति मात्रले काम गर्दैन नि त, विपक्षीले कसरी खेल्छ त्यो अनुसार पनि खेल्नुपर्ने हुन्छ। अहिले भदौ 23 र 24 गतेको राजनैतिक दुर्घटनापछि मुलुकमा के देखियो भने संविधान सङ्कटमा पर्यो, व्यवस्था सङ्कटमा पर्यो, चलिराखेको एउटा संवैधानिक बाटो अवरुद्ध भयो, त त्यसलाई फेरि संवैधानिक बाटोमा ल्याउने दुईटा रणनीति, एउटा घोषित निर्वाचन सफल पारेर, एउटा अदालतमा रिट परेको मुद्दामा विजय प्राप्त गरेर। त हामी के गर्यौँ भने हामीले पहिलो प्राथमिकता निर्वाचनलाई दियौँ, दोस्रो प्राथमिकता संवैधानिक बाटोलाई दियौँ। नेकपा एमाले मुलुकको दोस्रो ठुलो पार्टीले उसले पहिलो प्राथमिकता संवैधानिक बाटो अथवा अदालती बाटोलाई दियो र दोस्रो प्राथमिकता निर्वाचनलाई दियो, भने हामी दुवैजना के गरिराखेका छौँ भने दुईटै बाटो उत्तिकै महत्वपूर्ण छ र दुईटै बाटोबाट जुनबाट छिटो हुन्छ त्यहीबाट जाने भनेको हो। यदि फागुन 21 गतभन्दा अगाडि नै अदालतले कुनै भर्डिक्ट दिन्छ भने संसद पुनर्स्थापना गरिदिनुहोस् भन्ने हो, र यदि होइन त्यो संसद पुनर्स्थापना ढिलो हुन्छ कहिले हुन्छ अब अदालतलाई छिटो गर्नुहोस् भन्ने कुरा पनि आएन, यसो गर्नुहोस् उसो गर्नुहोस् भन्ने कुरा पनि आएन।
तर यहाँले जति स्पष्टीकरण दिए पनि नेपाली काङ्ग्रेसले आफू चुनावमा जाने भन्ने निर्णय गरिसकेको थियो तर एमालेको पछि लाग्यो भन्ने आरोप लाग्दै आएको
छ। होइन, यसो छ, एमाले संवैधानिक बाटोमा जाने भनेको थियो, हामीले अपिल गर्यौँ दल दर्ता गर्ने भन्दा अगाडि नै उसले, हामीले दल दर्ता गर्दा हामीले बिहान गऱ्यौँ उनले बेलुका दल दर्ता गरे, यो व्यवस्था ल्याउनका लागि, यो संविधान निर्माण गर्नका लागि, नेपाली जनताको अधिकार सुनिश्चित गर्नका लागि हिजोदेखि नै हामी राजनीतिक सहकार्य गर्दै आएकाहरू, हामीले के भन्दा भनौँ न 46 सालमा हामीले सँगसँगै लड्यौँ, 62-63मा सँगसँगै लड्यौँ, र कुनै बेला संविधान सङ्कटमा पर्दाखेरि हामी संविधान निर्माण गर्दा पनि सँगसँगै लड्यौँ, भने अहिले संविधानको संरक्षण गर्न पनि मुख्य राजनीतिक दलहरू जसले यो व्यवस्था ल्याउनका लागि रगत पसिना बगाएका छन्, ज्यानको आहुति दिएका छन्, र जसले यो संविधान बनाउनका लागि बल बुद्धि विवेक सबै लगाएका छन्, उनीहरूले यो संविधान र व्यवस्थाको रक्षार्थ अब विभाजित भएर होइन, एकबद्धता कायम गरेर सँगसँगै लड्नुपर्छ भन्ने कुरा त यो त राम्रो कुरा हो नि। त्यसैले मैले भने हामीले निर्वाचनलाई प्राथमिकता दियौँ, एमाले एकबद्धता जनायौँ, एमाले संवैधानिक बाटो रोज्यो, हामीले फेरि अलिक पछि एकबद्धता जनायौँ। यो राजनीतिक संस्कार संस्कृति हो, यसमा कुनै लुकाउनु पर्ने, छिपाउनु पर्ने अथवा स्पष्टीकरण दिनुपर्ने विषय होइन।
हुन्छ, हामीलाई समय दिनुभयो, नेपाली काँग्रेसको महाधिवेशनको सन्दर्भमा हाम्रा श्रोताहरूमा के कुरा राखिदिनुभयो, यहाँलाई धन्यवाद।
हस् धन्यवाद मुकुन्जी, रेडियो नेपालको सम्पूर्ण टोली साथीहरू र श्रोता साथीहरूलाई पनि मेरो कुरा सुनिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेपाली काँग्रेसका सूचना संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र रामा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।